وتحمل اثقالكم الى بلد، اور اٹھاتے ہیں تمہارے بوجھ شہر کی طرف، لم تکونوا بالغیہ الا بشق الانفس، تمہارے بوجھ اٹھا اٹھا کے لے کر جاتے ہیں شہروں کی طرف، تم نہیں اس کو پہنچا سکتے تھے وہاں تک مگر بڑی مشقت کے ساتھ، بڑی تمہارے لیے مشکل ہوتی، خود سوچے نا کتنی کتنی جب فصلیں ہوتی ہیں یا کتنا اور سامان ہوتا ہے جب جانوروں کے اوپر رکھ کے لے جایا جاتا ہے تو اس کو لے جانے میں کتنی سہولت ہے، ان کو اللہ تعالیٰ نے کتنا ہمارے لیے بار بردار بنا دیا، بوجھ اٹھانے والا بنا دیا، سامانوں کے بوجھ آپ دیکھیں گدھے کے اوپر کتنا بوجھ لاتا ہوتا ہے، آج تک بھی کتنا بوجھ لاد کے لے کے جا رہے ہوتے ہیں، پھر آپ دیکھیں جو اور اس طرح بیل گاڑی ہے یہ کتنے وہ بھاری چیز کو پل کر کے لے کے جا رہے ہوتے ہیں، تو یہ تمہارا سامان اٹھا کے لے کر جاتے ہیں جن کو تم اگر تمہارے اوپر ڈال دیا جاتا نا تو تمہارے لیے کتنی مشقت ہوتی، کتنا مشکل ہو جاتا، اب آپ اس کو قیاس کریں نا، ایسے جیسے آج بھی ویسے تو کئی جگہوں پہ، ایک میں ڈاکیومینٹری دیکھ رہی تھی ان کے اندر انہوں نے دکھایا بہت دور پہاڑ ہیں، اتنے پتھریلے پہاڑ تھے، چٹانیں جس کو کہیں گے، راکس تھیں ہر طرف، یعنی پتہ نہیں لوگ بھی کیسے وہاں پہ چلتے ہوں گے، لوگوں کو چلنا مشکل، وہاں پہ رہنے والے تو ظاہر ہے ان کو عادت ہو گئی، تو انہوں نے دکھایا بڑے بڑے ہارنز والے بکرے اور ایسے چیزیں تھیں جو وہ جانور تھے، کہ انہیں کہا صرف یہی یہاں پہ چل سکتے ہیں، پہاڑی جو جانور تھے یہ سارے، لیکن انہوں نے کہا کوئی اور نہیں یہاں پہ آ سکتا، گاڑیاں واڑیاں تو بالکل ہی سوچ ہی آپ نہیں سکتے کہ وہ وہاں تک پہنچ سکتی ہیں، وہاں پہ سڑکیں بھی نہیں تھی ویسے تو، لیکن اب وہ لوگ بھی وہاں رہ رہے ہیں اور وہ اپنا جو بھی سامان لانا ہوتا نیچے سے جاتے ہیں، پہاڑوں کے نیچے جاتے ہیں، کچھ بھی لے کر آنا ہے، وہ شہروں سے کچھ خرید و فروخت کرنی ہے تو وہ ان کے اوپر رکھ کے لاتے ہیں، اگر ان کو لے کے چڑھنا پڑے، دیکھیں یہ قرآن ہر زمانے اور ہر طرح کے لوگوں کے لیے، صرف ہم اپنے گھروں میں بیٹھے ہوئے نہ سوچیں ہمارے پاس تو گاڑی ہے ہم گاڑی میں جاتے ہیں اور لے آئیں گے، ہمیں کیا جانوروں کا، ہر طرح کے لوگوں کے لیے، اب ان لوگوں کی سوچیں کہ کتنی مشقت ہو اگر ان کو سامان بھی اٹھا کے لانا پڑے، اتنا اتنا سامان لادا ہوا ان کے اوپر اور وہ لے کر آ رہے ہیں آرام سے، خود بھی اب اس کے اوپر سوار ہو جاتے، اور دیکھیں پہاڑی علاقوں کے الگ جانور ہیں، صحراؤں کے الگ جانور ہیں، صحرا میں بھی چلنا آسان تھوڑی ہوتا ہے، پیر دھس دھس جاتے ہیں، ان میں بھی یہ سامان اٹھا کے لے کے جا رہے ہوتے، کیونکہ اس لیے یہ ہے ان ربکم لرؤف الرحیم، کہ بے شک تمہارا رب بڑا ہی شفقت کرنے والا، تمہارے پر بڑا ہی مہربان ہے، اس لیے اس نے یہ جانور پیدا کر دیے تمہارے لیے، سبحان اللہ، والخیل والبغال والحمیر، اور گھوڑے اور خچر اور گدے، لترکبوها وزینتا، تاکہ تم سواری کرو ان پر، اور زینت بھی ہے تمہارے لیے، خوبصورتی کا سامان بھی ہے، اب دیکھیں گھوڑے آج تک بھی کسی نے گھوڑا پالا ہونا تو بڑی خوبصورتی ہے اس کی، آج بھی لوگ تصویریں میں دیکھی لوگوں گھوڑوں کے ساتھ کھڑے ہو کے تصویریں کھنچواتے ہیں، اتنا اس کو پرسٹیجیس جانور سمجھا جاتا ہے، اس کی تو پیشانی کے ساتھ اللہ تعالیٰ نے خیر باندھ دیا قیامت تک کے لیے، حدیث میں ہے نا، تو گھوڑا بھی اور یہ خچر بھی اور گدا بھی، یہ سارے ایسے ہیں جن کے اوپر سواریاں بھی ہوتی ہیں، جن پر سامان بھی رکھا جاتا ہے، اور پھر یہ زینت کا سامان بھی ہے، تو ان کو دیکھ کے بھی بڑا اچھا سا لگتا ہے، زینت ہے نا ان میں، ایک اٹریکشن ہے، اسی لیے آج تک لوگوں کو گھوڑے پالنے کا شوق ہے، کتنے فائدے ہیں نا جانوروں میں، اللہ اکبر، تو ایک بدون کی تو پوری لائف ہی ان کے اوپر ڈیپینڈ کرتی تھی، لیکن آج تک ہم ان سے دودھ بھی لے رہے ہیں، آج تک ہم کھانے کے لیے بھی یہ چوپائے جانوروں کو استعمال کرتے ہیں، ان کا گوشت کھاتے ہیں، یہ مال بھی شمار ہوتا ہے، ان کی ہڈیاں تک ان کی بھی جیلی اور وہ بنتی ہے، جیلیٹن بھی اس سے نکلتا ہے، پھر ہڈیوں کے اوپر لکھنے کا بھی کام ہوتا ہے، ان کی ہر چیز ہی استعمال ہوتی ہے، اس لیے تو اللہ تعالیٰ نے فرمایا نا افلا ینظرون الی الابل کیف خلقت، سبحان اللہ، اور پھر سبحان اللہ سب سے بڑی بات یہ ہم سے لیتے کتنا کم ہے اور کتنا کم قیمت ہے جو لیتے ہیں، क्या लेते हैं, उनको वहां पे आप छोड़ दें, वो खुद ही चर चुर के आ जाते हैं। अगर आपको उनके लिए कुछ ज्यादा ही कुछ चारा भी लाना पड़े तो वो तो बिल्कुल ही कम कीमत का होता है, और उसके मुकाबले में वो आपको देते क्या है, दूध जैसी कीमती चीज, गोश्त इतना कीमती, वो तो आज भी कीमती, कितना महंगा। तो ये हम सोचते नहीं है कि अल्लाह ताला ने ये कैसी मशीनरी हमारे लिए तैयार कर रखी। दूध आप ऐसे रखेंगे ना खराब हो जाएगा, ये चलती पिलती मशीन है दूध की। गोश्त वैसे रखा हुआ खराब हो जाएगा, चलता फिरता गोश्त का एक डिपू है जो आपके लिए घूम रहा है, जब चाहेंगे उसको जिबा करके खा लेंगे। सुभान अल्लाह, इसलिए कि अल्लाह ताला तुम पे रऊफ और रहीम है, और अल्लाह ने तुम्हारी सवारियों के लिए भी इंतजाम किए, और सवारी कोई ऐसी नहीं कि कोई डब्बा सा एक दे दिया जाता बस उसके ऊपर बैठ के चले जाओ, नहीं उसमें जीनत भी रख दी, नहीं इंसान की एस्थेटिक सेंस का भी ख्याल रखा अल्लाह ताला ने, ये क्या चीज इंसान को खूबसूरत लगती है, उसको भाती है, तो उसमें ब्यूटी भी रखी है। अब हम कहें हमें क्या घोड़े हैं या गधे हैं या वो है, हमने क्या करने, हमारे हम तो नहीं कभी यूज करते, शायद सारी जिंदगी में ना हमने सवारियां की हो, तो हमारे लिए क्या है। बात यह है कि ये वो सवारियां जिनको अरब लोग पहचानते थे, अरब पहचानते थे ना, अगर उनको कहा जाता कि अल्लाह ताला तुम्हारे लिए गाड़ियां, ट्रक्स, ट्रेन्स, जहाज, ये भी अल्लाह ताला ने तुम्हारे लिए पैदा किए हैं, तो उनको कोई समझ नहीं आनी थी। तो सुभान अल्लाह, ये है ये मौका, ये जगह कुरान के एजाज को आप देखें, कुरान का मोजा है, शानदार मुकामात में से ये एक मुकाम है कि अल्लाह ताला ने फरमाया वहिया खलुकु माला तालमून, और वो पैदा करेगा जिसको तुम जानते ही नहीं अभी। सुभान अल्लाह, इसमें जमाने की भी रायत हो गई, जो पहले मुखातबीन है उनकी जो मेंटल लेवल था उसकी भी रायत की गई। वो उनको अब कहते थे ना वो ये चीजें गिनवा दी जाती हैं सारी जो आज मौजूद है, तो बेचारे क्या कहते, वो तो बिल्कुल उनको समझ ही नहीं आनी थी कि क्या कैसे कहा जा रहा है, उड़ने वाली एक चीज होगी, इस तरह भागने वाली एक चीज होगी। सुबहान अल्लाह, जब अल्लाह ताला ने कह दिया यखलुकु मा ला तालमून, तो कयामत तक जितनी सवारियां आ रही हैं, जितनी भी आएंगी और जितनी आज हैं, सब के लिए लफ्ज है। 1000 साल पहले तक तो कोई नहीं जानता कि तक हवाई जहाज उस तरह उड़ेंगे आसमानों में, और हमें नहीं पता आज से 1000 साल बाद कौन सी ऐसी और सवारियां आ जाए जिनका हमें आज नहीं मालूम। तो बताएं उन उन सवारियों के लिए क्या। अब हमारे बाद आने वाले लोग कहेंगे लो वो तो लोगों को पता ही नहीं था, वो तो अपनी गाड़ियों को ही बहुत समझते थे, देखो आज हमारे पास क्या चीजें। तो वो है, वो भी अल्लाह ही ने पैदा किया, आप नहीं पैदा कर रहे, अल्लाह ही ने पैदा किया। क्यों, कैसे अल्लाह ने पैदा किया, तो हम अपनी फैक्ट्रियों में बनाते हैं, जो अकल किसने दी बनाने के लिए, और वो मटेरियल कहाँ से लाए हो, तुमने पैदा किया क्या, लोहा, ये पेज, ये कुछ, ये रबर, ये जो भी और चीजें उसमें इस्तेमाल होती तुमने पैदा की, मटेरियल देने वाला भी वो, अकल देने वाला भी वो, सलाहियत देने वाला भी वो उसको बनाने की। तो खुद हम बड़े बन के बैठ जाते हैं, देखो हमने कितना कारनामा सर अंजाम। तो वो पैदा करेगा जो तुम आज नहीं जानते, और देख लें क्या क्या नहीं अल्लाह ताला ने पैदा किया आज भी। तो ये प्राइवेट जेट्स हैं लोगों के, फिर जहाज दूसरे हैं, फिर स्पोर्ट्स कार्स हैं, फिर SUVs, ट्रक्स, पता नहीं क्या क्या चीजें, रॉकेट हैं और ट्रेन्स हैं और सबमरीन्स हैं और पता नहीं क्या क्या कितनी चीजें। वअलल्लाहि कस्दु सबील, और अल्लाह के जिम्मा है रास्ता दिखाना, अल्लाह के जिम्मा है कि सीधा रास्ता वो लोगों को दिखाए। कस्दु सबील कहें सिराते मुस्तकीम है, कस्द कहते हैं दरमियाने को, मोतदिल को, जो सीधा है, स्ट्रेट पाथ। अल्लाह ताला का अल्लाह पर है का मतलब क्या, अल्लाह के जिम्मे है, उसने अपने जिम्मे खुद लिया, उसने इंसान को पैदा करके ऐसे नहीं छोड़ दिया कि वो जहां मर्जी घूमता फिरे, जो मर्जी करता फिरे, उसने उसकी रहनुमाई का भी इंतजाम किया कि देखो ये रास्ता सीधा है जिससे तुम्हारी दुनिया भी संवरेगी और आखरत भी। तो उसने सीधे रास्ते को बनाया, उसको क्लियर कर दिया, बिल्कुल वाजे करके बयान कर दिया। अब कोई फिर भी अगर कहे हमें तो समझ ही नहीं आती, मैं तो कंफ्यूज हूं, मुझे तो पता ही नहीं चलता सीधा रास्ता कौन सा है। ये गलत बात है, ये गलत है। अगर आप ये कहते हैं मुझे तो समझ ही नहीं आती, कोई कुछ कहता है कोई कुछ कहता है, नहीं, स्ट्रेट पाथ को तो अल्लाह ताला ने क्लियर कर दिया, अल्लाह ने अपने जिम्मे लिया ये, उसने इंसानियत को कंफ्यूजन में तो नहीं छोड़ा। आप क्या कहना चाहते हैं, अल्लाह ने कंफ्यूजन में छोड़ दिया? हाँ ये जरूर आप कह सकते हैं कि आपके अंदर नहीं इतनी तलब कि आप सर्च करें, आप सीधे रास्ते तक पहुंचने की आपके अंदर तड़प नहीं है, परवाह ही नहीं है कि मैं सीधा रास्ता जानू, वरना अल्लाह ताला ने वाजे कर दिया। तो बड़े आराम से ये ना कह दिया करें कि मुझे तो कंफ्यूजन है, पता नहीं क्या है। ये आपकी ड्यूटी से फारिग नहीं हो गए, आप अपनी जिम्मेदारी से फारिग, क्योंकि अल्लाह ताला ने, क्यों अल्लाह ताला ने सीधे रास्ते को वाजे कर दिया, क्यों अल्लाह ने अपने जिम्मे लिया ये बताएं? इसलिए लिया ना ताकि तुम उसके ऊपर चलो, इसलिए तो नहीं कि बस सीधा रास्ता वाजे कर दिया, अब आप अपने अपने रास्तों में चलते हैं, सीधा रास्ता पड़ा रहे इधर, हमें क्या वाजे करने का, सीधा रास्ता अपने ऊपर जिम्मेदारी लेने का की वजह है ताकि लोग प्रॉब्लम में ना पड़े, लोगों को खुद ना अपनी अकल इस्तेमाल करनी पड़ेगी, हम सोचें पहले बैठ के कौन सा रास्ता सही होना चाहिए था, अपनी जिंदगी के लिए पहले खुद रूल्स बनाए। अल्लाह ताला ने सारे बता दिए हमें, मैं बता दिया ये रास्ता सीधा है, इसके ऊपर चलो। वह मिन्हा जायरुन, और इनमें कुछ टेढ़े भी हैं, ऐसे भी रास्ते हैं जो टेढ़े हैं, सबील एक ही है, सही सीधा रास्ता तो एक ही है, बाकी टेढ़े रास्ते भी हैं, बहुत से टेढ़े रास्ते हैं। और आज दौरे फितन में तो इतने यकीन करें रास्ते टेढ़े हैं कि आप ये सोशल मीडिया पे बैठ जाएं, आप टीवी को देख लें, आप खबरें देख लें, आप दुनिया की बातें सुन लें, कोई भांत भांत की बोलियां, कोई कुछ कह रहा है कोई कुछ कह रहा है कोई कुछ कह रहा है। ऐसे में हम शुक्र अदा करें कि अल्लाह ताला ने हमें एक सीधा रास्ता दिखा दिया, हमें बता दिया कि क्या रास्ता है, अब इस रास्ते से एग्जिट मत लें, यही रास्ता है, कसदु सबील ही है जो अल्लाह तक पहुंचाने वाला है, बाकी रास्ते नहीं है, बाकी पगडंडियां इस पे नहीं मोड़ना। और आइंदा ये कहना छोड़ दें कि सब ठीक है जी, सब ठीक है, कान को इधर से पकड़ लो या इधर से, एक ही बात तो है ना, अल्लाह तक के बेचारे सारे पहुंचने की कोशिश कर रहे हैं, तो कोई बात नहीं, वो भगवान कह देता है, वो ईसा कह देता है, वो पता नहीं क्या बुद्धा कह देता है, वो फलां कह देता है, अब सारों की देखें नीयत तो एक ही है ना अल्लाह तक पहुंच, तो सारे पैगंबरों की तो आपने तालीमात को ही जीरो कर दिया जब ये कह दिया, सारे ही ठीक थे तो वो क्या करने आए, सारी जिंदगी उन्होंने खपा दी अपनी, क्यों आए थे सारे ही अगर ठीक थे तो आपके मुताबिक? आजकल इस चीज को ना बहुत कॉमन किया जा रहा है ताकि कोई मसला ही ना हो, ये कोई कोई किसी को कुछ भी ना कहे, सारे जो मर्जी करते रहे, शैतान का कितना बड़ी चाल है जिसको आप समझते नहीं है, सारे ही सीधे हो गए तो फिर सीधा रास्ता कौन सा है फिर जो आपका बहुत ही डिफरेंट है कोई, अगर सारे ही सीधे हैं तो आप फिर किस सीधे रास्ते का प्रचार करते फिर रहे हैं? ये तो आपने बेसिकली कह दिया कि सारे ही जन्नती हैं, सारे ही सीधे हैं, सब रास्तों से अल्लाह राजी है, सारों से ही अल्लाह खुश है, और बस कोई भी ऐसा नहीं है जो गलत है, सब ठीक है। भाई तो ये क्या कहता है कुरान, फिर एक मुसलमान तो कभी भी नहीं ये कह सकता, तो प्लीज ये कभी ना कहें। इसी तरह क्या है वो हदीस कि जो है मेरी उम्मत के 73 फिरके हो जाएंगे, यानी कि 72 है, 73 तो मेरी उम्मत के हो जाएंगे, ये सब गुमराह है उनके अंदर सिवाय एक के, सब जहन्नमी है। तो आप कहते हैं नहीं जी सारे ही ठीक है, आपने तो सारों को डिक्लेयर कर दिया ठीक, हदीस एक तरफ पड़ी हुई है, आपकी बातें अलग है, एक अलग ही रास्ता लेके खड़े हो गए जी, सारे ही ठीक है, किसी को ना गलत कहो, कोई गलत है ही नहीं, अगर आप समझते हैं कि सारे ही ठीक है तो आपकी डिस्टिंक्शन कहाँ है, आप कैसे अलग हुए, आपके अंदर फिर क्या हासियत बात है, आपका अकीदा क्यों कोई अपनाए, क्यों कोई इस्लाम लेकर आए, या क्यों कोई सिराते मुस्तकीम पे चले, जब सारी पगडंडियां भी ठीक ही हैं, पगडंडियां तो वहां नहीं लेके जा रही। फरमाया मिनहा जायरून, ऐसे भी हैं जो टेढ़े हैं, वो नहीं अल्लाह तक पहुंचाते। ये बात समझ आ गई कि नहीं, इस कॉन्सेप्ट को प्लीज क्लियर करें। और वो जो एक آپ صلی اللہ علیہ وسلم نے فرمایا جو ایک ہے جو جنت میں جانے لگا والا ہے، تو صحابہ نے پوچھا وہ کون سا ہے؟ تو فرمایا میری امت میں ہوں گے، میری امت میں، غیر مسلموں کو نہیں آپ صلی اللہ علیہ وسلم فرما رہے، میری امت میں ہوں گے 73 فرقے. تو اپنے آپ کو وہ بھی تو مسلمان ہی کہہ رہے ہوں گے، لیکن ایک ہے جو صرف جنت میں جائے گا جو میرے اور میرے صحابہ کے راستے پر. پھر ہم کہتے ہیں کہ وہ سنت کے اوپر آؤ، یہ کام آپ صلی اللہ علیہ وسلم سے ثابت نہیں، کہتے ہیں تو کیا ہو گیا؟ نہیں ہے ثابت، تو ہم نے تو کرنا ہے، ہمارے تو بڑے کرتے تھے. جبکہ اس حدیث میں واضح طور پہ کہ جو میرے اور میرے صحابہ کے راستے پہ، یہ نہیں کہ جو تمہارے ماں باپ کے راستے پہ، جو تمہارے ماں باپ کرتے تھے وہ والا راستہ بھی میرا ہی ہے، تمہارا بڑوں کا راستہ بھی، تمہارے بزرگ ہیں ان کا بھی صحیح ہے، میرے اور میرے صحابہ کے راستے پہ. تو اس کے بعد کتنے کیئرفل ہو جانا چاہیے ہمیں کہ پھونک پھونک کے دیکھیں پہلے کہ یہ کام میرے نبی کا ہے یا نہیں، یہ کام صحابہ نے کیا کہ نہیں کیا، نہیں کیا تو میں نے چھوڑ دیا. کیونکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ صرف ایک گروہ ہی جنتی ہے اور وہ یہ والا گروہ ہے، باقی سب جہنمی ہیں جنہوں خود ہی اپنی اپنی چیزیں بنائی ہیں، اپنے اپنے راستے بنائے ہیں، ٹیڑھے راستے ہیں وہ سب. تو یہی قصد السبیل ہے. اور اس کے باوجود اگر ہمارا آج تک کانسیپٹ ہی کلیئر نہیں ہوا، تو جو کہتا ہے نا سارے ہی صحیح ہیں، تو وہ خود ہی غلط ہے. پھر اس کا مطلب اس کا کوئی عقیدہ ہی نہیں ہے، کیونکہ اس کو خود ہی نہیں پتا کہ ہم میں ہوں کیا. وَلَوْ شَاءَ لَهَدَاكُمْ أَجْمَعِينَ، اگر وہ چاہتا تو ہم سب کو ہدایت دے دیتا. یہ ہم پہلے بھی اس ٹاپک پہ کئی دفعہ بات کر چکے ہیں کہ اگر اللہ تعالیٰ چاہتا تو زبردستی سب کو پکڑ کے ہدایت دے دیتا. تو اس لیے کوئی یہ نہ کہے اگر اللہ چاہتا تو مجھے ہدایت دے دیتا، میں کیا کروں، مجھے اللہ نے ہی نہیں ہدایت دی. نہیں، اصل بات یہ ہے کہ اللہ تعالیٰ زبردستی ہدایت نہیں دیتا. اگر تم چاہو کہ ہدایت لینا، وہ تمہیں ہدایت دے دے گا. تم سیکھ کرو ہدایت، تم طلب کرو، تمہارے اندر خود چاہت ہو تو اللہ دے دے گا ہدایت. لیکن اگر تم یہ کہو کہ میں تو نہیں ہدایت لینا چاہتی لیکن اللہ تعالیٰ مجھے زبردستی دے دے، زبردستی نہیں دیتا وہ. اما شاکر ہوں اما کفورا، چاہے تم شکر گزار ہو چاہے تم کفر کرو، اللہ تعالیٰ نے تمہیں ہدایت کے راستے دکھا دی ہیں، اب تمہارے اوپر چوائس چھوڑ دی ہے. تو اب آج سے ہم یہ نہیں کہیں گے کہ مجھے پتہ ہی نہیں کہ کون سا راستہ سیدھا ہے، کیونکہ اگر ہم نے یہ کہا تو اس کا مطلب یہ ہے کہ ہم یہ کہنا چاہتے ہیں کہ اللہ تعالیٰ نے واضح نہیں کیا راستہ. ہاں، اس نے تو اپنی ذمہ داری لی ہے کہ میں میرے اوپر ہے ذمہ کہ میں قصد و سبیل بتاؤں، اس کو بیان کر دوں. تو ہم کیا کہنا چاہتے ہیں، اللہ نے بیان نہیں کیا. اور دوسرا معنی یہ ہے کہ اللہ قصد و سبیل، جو سیدھا راستہ ہے وہ اللہ ہی کی طرف جاتا ہے، یہ دوسرا معنی ہے اس کا. جو سیدھا راستہ ہے نا وہ اللہ کی طرف لے کر جاتا ہے، لیکن بہت سارے ٹیڑھے ہیں وہ کہیں اور ہی لے جائیں گے. هو الذی انزل من السماء ماء، وہی اللہ ہے جس نے پیدا، جس نے اتارا آسمان سے پانی کو. دیکھیں آج تک انسان آسمان سے پانی نہیں اتار سکا ہے، بارش برسا سکتا ہے کوئی انسان؟ آرٹیفیشل رین کا بڑا شور مچایا، کیا ہے وہ جہاں سے پانی ادھر ادھر پھینک دیا، چلو جی آرٹیفیشل رین ہو گئی، اس کو سمجھ لیا کہ مارے. اسی لیے تو پھر دیکھیں نا، جب انسان کی اتنی قدرت ہوتی تو کسی جگہ پہ بھی قحط نہ پڑتا، خود ہی بارش برسا لیا کرتے. لیکن یہ ایسے نہیں ہے، بارش کا برسانا صرف اللہ کی قدرت سے ہے. تو وہی نازل کرتا ہے آسمان سے پانی، لکم، لیے تمہارے، تمہارے لیے کرتا ہے بارش. اچھا، جب ہم بارش کو دیکھتے ہیں بڑا ہمیں مزہ آتا ہے، وہ بارش ہر ایک کو نا خوش کر دیتی ہے، ایک ماحول خوشگوار ہو جاتا ہے، ایک انسان کی طبیعت میں ایک مطلب خوش ہو جاتی ہے طبیعت. اب دیکھتے ہیں، انجوائے بھی کرتے ہیں، پکوان بھی بناتے ہیں، بارش میں نہا بھی لیتے ہیں، مزہ بھی کرتے ہیں، پکنک پہ بھی چلے جاتے ہیں، لیکن کبھی یہ نہیں سوچتے میرے مالک نے یہ بارش کا کیسا نظام رکھا میرے لیے. دیکھیں جب لکم کا ورڈ آتا ہے نا، میں نے اپنے قرآن میں اس کو سرکل کیا ہوا، اس لیے کہ یہ چیز مجھے احساس دلاتی ہے کہ کسی کا احسان ہے تیرے اوپر، اس احسان کو سمجھ، اس کو مان، میرے لیے. मेरे लिए, जब इंसान को पता चलता है ना, आपको कोई कहे आपके लिए जी हमने स्पेशली ये खाना बनाया, आपके लिए हमने ये सारा इंतजाम किया, आपको कितनी खुशी होती। इंसान को लगता है कि मुझे किसी ने इंपॉर्टेंस दी है इतनी, अल्लाह ताला ने तुम्हें कितनी इंपॉर्टेंस दी, तुम नुतफे थे, अल्लाह ने तुम्हें क्या बनाया, तुम्हारे लिए क्या क्या चीजें पैदा कर दी हैं, चौपाए तुम्हारे लिए बना दिए, बारिश बरसा दी, बारिश का निजाम अगर आप पीछे जाके देखें, सुभान अल्लाह, इतना बड़ा निजाम है जो चल रहा है। बारिश ऐसे ही नहीं है कि ऐसे ऊपर से आसमान से कहीं टपक के आ गई, कैसे वो, अब आप साइंस अगर पढ़े तो आपको पता चले कैसे समुद्रों से वो कतरे भाप बन के ऊपर उड़ते हैं, फिर आपके बादल बनते हैं, फिर बादल चलते हैं, फिर जाके उनके अंदर जो निजाम होता है, फिर कैसे बारिश बरसती है, फिर कैसे एक एक कतरा करके बरसती है। ऐसे नहीं कि ऊपर से कोई टब के टब फेंक दिया जाए पानी के तो लोग ही मर जाए, नहीं, कतरा कतरा करके, एक एक कर कतरा, कहाँ किस कतरे ने गिरना है, अल्लाह ताला उसका भी इंतजाम फरमाता है, ये सब तुम्हारे लिए। जब इंसान को ये एहसास होता है ना कि मेरे लिए किसी ने किया है कुछ, तो क्या जज्बात पैदा होते हैं बताएं। आपको कोई कहे आपके लिए हमने ये बनाया, आपके लिए हमने ये किया, ये जितनी डेकोरेशन है ये आपके इस्तकबाल के लिए की गई है। देखिए आप भी दुनिया में आए, मैं दुनिया में आई, हम जब दुनिया में आए हैं तो हमारे लिए सब सजाया गया है, ठीक है, सब सजाया गया है इसको, ये सारा जो सजाव है ना, ये घास जो है ग्रीन, ये आसमान नीला, ये पानी के झरने, ये दरख्त, ये फूल, ये पौधे, ये जानवर, देखे ना, वलकुम फीहा जमालुन हीना तुरीहूना वहीना तसरहून, लकुम वहां पे भी लकुम ही है, ठीक है, तुम्हारे लिए ये भी खईल और बिगाल और हमीर भी बनाए, और तुम्हारे लिए ये वो और भी बहुत सारी सवारियां बनाएगा, और तुम्हारे लिए बारिश बरसाए। इसके बाद फील इट, फील करें अपने अंदर कैसा एहसास होता है, अच्छा मेरे लिए बारिश मेरे लिए हो रही है, जिस दिन बारिश हो ना खुद सोचे, इसलिए कि जब आप ऐसा सोचेंगे ना तो आपके अंदर मोहसिन की एहसान मंदी होगी, शुक्र के जज्बात आएंगे कि वो कौन है जिसने मेरे लिए ऐसा किया। अब जैसे मैंने आपको एग्जाम्पल दे रही हूं ना, इसलिए कि वो बंदा आपको जब करता है तो आप उसको देखते हैं, और फिर उसके बाद वो आपको कहता है कि मैंने आपके लिए किया है, तो आप बड़े उसके शुक्र गुजार होते हैं, उसको गले से लगा लेती हैं, आप कहती हैं हाय तुमने मेरे लिए इतना किया, मैं तो सोच नहीं सकती इतना तुमने मेरे लिए इंतजाम किया, आपकी कितनी है उसके लिए अप्रिसिएशन होती है ना, आप कितनी उसके आगे मोहब्बत से आपका दिल भर जाता है, आपने हमारे लिए इतना किया, तो मुझे बताएं अल्लाह ताला भी तो कुरान में फरमा रहा है लकुम, कितनी जगह आया लकुम, कभी इस पे भी गौर किया, सोचा कभी इस पे भी कि मुझे और आपको वो कह रहा है कि देखो तुम दुनिया में आए ना, मैंने सारी जमीन को तुम्हारे लिए सजा दिया, आसमान को भी, आसमान की भी अभी आगे बात आएगी, ये तारों से सजा दिया, कितना कुछ सजा दिया, इतनी डेकोरेशन तुम्हारे लिए की गई है। आप किसी घर पे उतरे, उसने वहां जहां से आपने उतरने से लेके घर के अंदर तक उसने वो डेकोरेशन की भी आपके इस्तकबाल में, कि आप हैरान हो जाते हैं, कहते मेरे लिए इतना हो, तो तुम ये नहीं देख रहे पूरी जमीन तुम्हारे लिए सजाई हुई है, ये डेकोरेटेड है, कहीं जानवर की डेकोरेशन है, देखिए उनमें भी जमाल भी है ना, कहीं जानवरों की डेकोरेशन है, कहीं आप देखें आसमान और जमीन की डेकोरेशन है, कहीं और फूल पौधों की डेकोरेशन है, कहीं बारिश हो रही डेकोरेशन है, फायदे भी हैं, डेकोरेट भी किया इनको, उसमें खूबसूरती भी है, इसमें अच्छा भी लगता है आपको, इसमें मिनहू शराब उन, इसमें से तुम्हारा पीना भी है, और मिनहू मिनहू शजर उन फी तुसीमून, इससे तुम्हारे दरख्त भी उगते हैं जिसमें तुम चराते हो अपने जानवरों को, पानी के तो बहुत फायदे हैं, पानी जो है वो लाइफ की बेस है, पानी के बगैर कोई लाइफ एग्जिस्ट नहीं कर सकती। अब उसके अंदर बताया जा रहा है कि देखो तुम अपने ऊंटों को चराते हो, तुसी मून का मतलब यही है ना, जानवरों को चराना, अपने ऊंटों को चराते हो, अपने जानवरों को चराते हो, यह बारिश का फायदा है तुम्हारे लिए, तबीयत भी अच्छी होती, तबीयत में भी निखार आ जाता है, और फायदे तो बेशुमार है बारिश के, सब्जा उगता है, फिर हवा पोल्यूशन से पाक होती है, इन जगहों पे बारिश नहीं होती, वहां पे देखा है कैसा होता है, कितना पोल्यूटेड होते हैं वो शहर। और ये भी बात वो है, देखें ये जो बातें बताई जा रही हैं ना, ये उन चीजों का जिक्र है जिनके बारे में कोई भी नहीं कह सकता कि जी हमारे माबूद, हमारे खुदा बारिश बरसाते, हमारे खुदा हैं जिन्होंने ये चौपाई जानवर बनाए, हमारे खुदा हैं जो किसी को पैदा कर सकते हैं नुतफे से, हमारे खुदा हैं जो आसमान और जमीन को पैदा करते हैं, ऐसे कोई भी नहीं कह सकता। इसलिए तो कुरान कहता है कि जब इनसे पूछा जाता है आसमान और जमीन को किसने पैदा किया, तो कहते हैं अल्लाह ने। युम्बितुलकुम बिही ज़रअ, वो उगाता है तुम्हारे लिए इससे खेती, बारिशों से खेतियां उगती हैं, और फिर तुम खेतियों से एंजॉय करते हो। खेतियों में तरह तरह की चीजें आप देखें, गंदम है, चावल है, ये कपास है, कितना कुछ है, व जैतून व नखील व अनाब, सब पानी के जरिए ही तो ये सब पैदा होता है। बारिश से कितनी है तुम फायदे उठाते हो, बारिश बंद हो जाए तो क्या हो। मिन कुल्ली समरात, और भी हर किस्म के फल। अब मिन कुल्ली समरात कह के ना, कयामत तक जो भी फल लोगों ने खाने वो सब इसके अंदर आ गए। इसलिए वो लोग तो सिर्फ जैतून, खजूर और अंगूर को ही जानते थे ना, वो थोड़ी बहुत और किसी खेती को जानते थे, लेकिन जितना आज तक हम चीजों को जानते हैं वो उतनी नहीं जानते थे। इतनी वैरायटीज उनके पास नहीं थी जितनी आज हमारे पास है, तरह तरह की वैरायटीज हैं चीजों की। तो मिन कुल्ली समरात कह के सब चीजों को इसमें डाल दिया गया कि ये जितना कोई भी कयामत तक पड़ता रहेगा ना, तो अगर वो ये कहता है कि नहीं मैं तो नहीं जैतून, कभी मैंने नहीं खजूर, कभी मैंने नहीं अंगूर खाया, तो जो भी तुम खाते हो वो सब भी इसी बारिश से ही उगता है, बारिश के पानी से ही है ना। जब बाज दफा हमारे सामने नहीं ना चीजें होती तो हमें उनका इतना एहसास भी नहीं होता, हम तो जाते हैं ग्रोसरी स्टोर से उठा के ले आए, पैसे दिए लेके आ गए, हमें ये पता ही नहीं पीछे कितना बड़ा सिस्टम चल रहा है जिससे गुजर के ये चीज आज शेल्फ में पड़ी हुई है ना, वो कहां से चली और उसके ऊपर क्या क्या प्रोसेस गुजरे, क्या क्या अल्लाह ताला ने इंतजाम किया मेरे लिए ये फल यहां तक पहुंचाने तक। जब आप फल अब ग्रोसरी स्टोर से चुनेंगे ना, तो आपका ये होमवर्क है कि आप ये वो सेब को उठाने वक्त, उस केले को उठाने वक्त, उन अंगूरों को उठाने बाद सोचें कि अल्लाह तूने इसके पीछे कितना बड़ा निजाम चलाया मेरे तक ये पहुंचाने के लिए। मैं लेके जा रही ना इसको, ये मेरे घर जा रहा है, मेरे तक पहुंचाने के लिए तूने इतना निजाम चलाया। और इंसान इस चीज को भूल जाता है, इंसान इस चीज को याद ही नहीं रखता कि कोई उसका रब भी है। उसको लगता है कि मैं पैसे कमाता हूं और मैं लेकर आता हूं, वो जिस जमीन में वो बीज पड़ा, उस जमीन से फाड़ के जिस रब ने उस बीज को निकाला, फिर उसको बड़ा किया, फिर उसमें जायका भरा, खुशबू भरी, रंग भरा, ब्राउन जमीन और कलरलेस पानी से रंगो रंग के फल पैदा कर दिए, उनमें मिठास भर दी, उनमें एक हर एक में डिफरेंट टेस्ट भर दिया मुझे खिलाने के लिए। अल्लाह तूने ये मेरे लिए किया, आंखों में आंसू नहीं आ जाते फिर कि अल्लाह तूने मेरे लिए किया, मैं इस काबिल कहां थी। इंसान सोचे तो सही, इन्ना फी ज़ालिका लआयतन, इसमें निशानी है लिकौमी ये तफक्करून, उस कौम के लिए जो गौर व फिक्र करे, सोचे समझे, बैठो तो सही, कभी सोचो तो सही। नहीं, हम उठाते हैं थैले में डालते हैं, घर लाते हैं, काटते हैं, आधा फेंकते हैं, आधा रखते हैं, कभी गौर व फिक्र ही नहीं। गौर व फिक्र का किसके पास टाइम है। तफक्कर वो होता है कि जिसमें इंसान दिल के अंदर ना एक हलचल मचती है, एक दिल की में सोचना, समझना, दिल मसरूफ होता है, बार बार सोचना, बार बार गौर करना। तो मुसलसल जब इंसान सोचता है एक के बाद दूसरा ख्याल, दूसरे के बाद तीसरा ख्याल, तो ये गौर और फिक्र है, इससे रब की पहचान आती है। اس کی امام ابن قیم فرماتے ہیں نا کہ جب انسان غور و فکر کرتا ہے تو پھر ہی وہ ارادہ بھی کرتا ہے، پھر ہی انسان اس موڑ پہ پہنچ جاتا ہے کہ پھر دنیا سے بے رغبت ہو جاتا ہے، پھر اس کی وجہ سے انسان کسی سے محبت کرتا ہے یا نفرت رکھتا ہے۔ تو یہ اللہ تک تو پہنچا دیتا ہے نا، یہ اللہ تعالیٰ کی پہچان کراتا ہے، یہ بتاتا ہے کہ میرے اوپر کسی کا احسان ہے، میں کسی کے احسانوں تلے دبا ہوا ہوں۔ کتنے احسان ہیں بے شمار، یہ تو آگے ابھی بات آ رہی ہے، کتنے احسانات ہیں اس کے، ہر نعمت ایک احسان ہے، ہر نعمت ایک احسان ہے۔ یقین کریں، آپ اپنے وجود کو دیکھ لیں یا اپنی ارد گرد چیزوں کو دیکھ لیں، ان میں سے کوئی چیز ہم ڈیزرو نہیں کرتے تھے، ان میں سے کوئی چیز کے ہم لائق نہیں تھے، قابل نہیں تھے۔ او آئی ڈیزرو اٹ، اگر میرے پاس آنکھیں ہونی چاہیے آئی ڈیزرو اٹ، اور میرے پاس ہاتھ پیر اور قوت ہونی چاہیے آئی ڈیزرو اٹ، میرے پاس صحت ہونی چاہیے بیکاز آئی ڈیزرو اٹ۔ اس لیے جب اگر کوئی چیز چھن جاتی ہے تو ہم کہتے ہیں کس نے چھین لی، کیسے چھین لی، میں تو ناراض ہو گئی اس سے، اس نے کیوں چھینی ہے، اس نے کیوں واپس لے لی، میں کوئی بھی چیز ڈیزرو نہیں کرتی، کوئی چیز میرا حق نہیں ہے، حق نہیں ہے کوئی بھی چیز۔ ہم لیتے چیزیں ایسے ہیں جیسے ہمارا حق ہے بہت بڑا، ہمیں ملنی ہی چاہیے تھی، اسی لیے پھر ناشکری ہے نا ہمارے اندر، جب ہم سمجھتے ہیں ہمارا حق ہے۔ جب آپ کو یہ پتا میرا حق نہیں ہے، کسی نے احسان کر دیا، تب شکر گزاری آئے گی۔ اور یہ جب نعمتوں والی صورت ہے نا، تو سمجھ لیں شکر گزاری والی صورت ہے، جس اس کو پڑھ کے اگر پھر بھی نہیں ہمارے اندر شکر گزاری آئے تو پتہ نہیں کب آئے گی۔ نعمتیں اللہ تعالیٰ گنوا رہا ہے کہ تاکہ تمہارے اندر شکر گزاری آئے۔ ہم غور و فکر بھی کہاں کریں، ہمارے پاس کہیں ٹائم ہے کوئی غور و فکر کرنے کا؟ دنیا کی اتنی فکریں ہیں، غور و فکر کرنے کا ٹائم نہیں۔ غور و فکر ہم ان چیزوں میں کر رہے ہیں جن میں غور و فکر کرنے کا کوئی فائدہ ہی نہیں ہے، کوئی فائدہ نہیں ہے، اور ان چیزوں کو ہم نے چھوڑا ہوا ہے جن میں غور و فکر کرنا چاہیے۔ ہم دیکھ رہے ہیں سیاستدان کیا کر رہے ہیں، سیاست میں کیا ہو رہا ہے، فلان اٹھ گیا کہ بیٹھ گیا کہ سو گیا، کہ اس نے کتنے کی کرپشن کی، دو کی، چار کی، کہ چھ کی، آج وہ کیا کر رہے ہیں، کل وہ کیا کر رہے ہیں، کس کا جلسہ کہاں ہے، کون کیا تقریر کر رہا ہے۔ خدا کے لیے ان چیزوں میں غور کرنے کو چھوڑو، لوگوں نے تو اپنا رمضان بھی اس میں برباد کر دیا، یہی میسیجز، یہی ویڈیوز شیئر ہو رہی ہیں، یہی کام پہ لگے ہوئے۔ جس چیز کے اوپر غور و فکر کرنا چاہیے اور سوچنا چاہیے نا، وہ یہ کام ہے۔ کہیں کوئی پھل آ رہے ہیں، ایک آتا ہے، پھر دوسرا آتا ہے، پھر تیسرا موسم کا آتا ہے، پھر چوتھے موسم کا آتا ہے، سارے سال رنگا رنگ پھل ان کے موسموں کے لحاظ سے تمہارے سامنے آتے رہتے ہیں، کبھی بھی نہیں تمہیں کوئی احساس ہوتا، کبھی بھی نہیں کوئی بات یاد آتی۔ جس لیے غور و فکر کرو گے نا، تو پھر دل دنیا سے اٹھے گا، پھر یہاں پہ نہیں دل لگے گا، پھر ان چیزوں کی طرف نہیں تم دیکھو گے، پھر کہیں اور دھیان لگ جائے گا۔ تو یہ فارغ وقت میں بجائے انسان فلمیں ڈرامے لگا کے جھوٹی چیزیں دیکھتا رہے، کہانیاں دیکھتا رہے، وہ اس وقت کے اندر غور و فکر کیوں نہیں کرتے؟ غور و فکر کرنا بھی آپ کو پتا ہے عبادت ہے، کیونکہ اس سے بھی انسان اللہ تعالیٰ تک پہنچتا ہے۔ کبھی تنہائی میں یہ چیزوں کو، نعمتوں کو یاد کریں، پھر سوچیں کہ کس نے میرے اوپر یہ احسانات کیے، پھر جو آپ کی آنکھوں سے آنسو بہ جائیں گے نا، تو وہ آنسو ہیں کہ جن کے اوپر عرش کا سایہ مل جائے گا، کہ جب انسان اکیلے میں اللہ کو یاد کر کے آنسو بہا دے، پھر یہ عبادت ہے۔ صحابہ کرام تو غور و فکر بہت کیا کرتے تھے۔ اچھا، تمہیں دردا سے پوچھا گیا کہ ابو دردا کی کون سی عبادت بہت افضل تھی، فرمایا غور و فکر۔ تو تفکر، یہ غور و فکر انسان کے ایمان کو نا بڑھاتا ہے، اللہ کی محبت بڑھے گی دل کے اندر، ایمان بڑھے گا دل کے اندر، اللہ تعالیٰ سے اٹیچمنٹ ہوگی، دنیا سے ڈیٹیچمنٹ ہوگی، اور شکر گزاری آئے گی، دل خوش ہوگا، یہ ڈپریشن دور ہوگا، एंग्जाइटी दूर होगी, दुनिया से दिल हटेगा। और ये जो केयरलेसनेस की जिंदगी है, इसको हमने छोड़ना है। आई डोंट केयर, आई डोंट केयर, कोई एहसास ही नहीं, कोई एहसास नहीं। कौन मुझे क्या दे रहा है, कौन मेरे लिए क्या क्या कर रहा है, कितना बड़ा सिस्टम मेरे लिए चल रहा है, कोई एहसास नहीं। तो गौर और फिक्र भी, मगर कुरान के साथ। ऐसे नहीं खुद ही के पता नहीं क्या क्या गौर और फिक्र करना शुरू कर दे, वो नहीं। गौर और फिक्र, कुरान जिस तरह सिखाता है उस तरह से गौर और फिक्र करना, ये फायदा देगा आपको। तो फरमाया इसमें भी निशानी नजर आएगी, सबको नहीं आनी। बहुत सारे लोग ऐसे हैं जो अल्लाह ताला ने कुरान पाक में फरमाया ना, बहुत सारे ऐसे लोग हैं, सूरह यूसुफ में आया था, जो इसी जमीन के ऊपर चलते हैं, दिन रात चलते हैं, लेकिन उनको कुछ नहीं नजर आता, उनको कोई निशानी नहीं नजर आती। कई मिन आयत, कितनी निशानी है जिन पे हर रोज गुजरते जाना, हर रोज गुजरते जाना, कोई गौर और फिक्र नहीं। तो उसको ये नजर आएगा जो वाकई सोचेगा, उसको निशानी भी नजर आएगी। जिसने सुबह करनी है तो खाना पीना सोना जॉब, खाना पीना सोना जॉब, खाना पीना सोना जॉब, जिसकी जिंदगी बस यही है, उसने क्या गौर फिक्र। खाना कहां से आया, बस आ गया ना, इतना काफी है। ये नींद आ गई है ना, बस इतनी काफी है। नींद भेजने वाला भी तो कोई है ना। अल्लाहु अकबर, अल्लाहु अकबर, के इंसान हराम भी खाता है ना, तो अल्लाह ताला खाने है, तो रब इतना करीम है, वो खाने का जायका नहीं छीन लेता कि तूने मेरी नाफरमानी के रास्ते से ये रिस्क लिया ना, अब तो इसके अंदर तुझे जायका ही नहीं दूंगा। ऐसे नहीं होता, भी उसको जायका देता है। इंसान सारा दिन ना अल्लाह ताला को भूला रहता है, एक वक्त भी नहीं आता उसको रब याद आए, फिर भी जब लेटता है ना तो अल्लाह ताला नींद भेज देता है कि मेरा बंदा सो जाए, इसको आराम मिल जाए। इंसान कितनी जगह आराम देखता है, गलत चीजों पे नजर डालता है, यहां पर उसको नजर नहीं डालनी चाहिए। लेकिन वो ये नहीं करता कि वो इसको अंधा ही कर दे, अब उसको नजर ही नहीं आ रहा। क्यों, तुमने क्यों देखा था वहां, जहां मैंने मना किया था वहां क्यों देखा था, तुम्हारी आंखें ही ले ले। नहीं, वो आंखें नहीं लेता तुम्हारी, ये जुबान सारा दिन तपड़ तपड़ बोलती है, क्या क्या बोल रहे हैं ना, खुद भी नहीं पता क्या क्या चपड़ चपड़ लगे हुए, जो मुंह में आ रहा बोलते जाए, जुबान को बंद ही कर देता। अल्लाह अकबर। सुभानक अल्लाहुम्मा बिहमदिक नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुक व नतूबु इलैक। तिलावत सुने।
بسم الله الرحمن الرحيم.
أتى أمر الله فلا تستعجلوه سبحانه وتعالى عما يشركون. ينزل الملائكة بالروح من أمره على من يشاء من عباده أن أنذروا أنه لا إله إلا أنا فاتقون. خلق السماوات والأرض بالحق تعالى عما يشركون. خلق الإنسان من نطفة فإذا هو خصيم مبين. والأنعام خلقها لكم فيها دفء ومنافع ومنها تأكلون. ولكم فيها جمال حين تريحون وحين تسرحون. وتحمل أثقالكم إلى بلد لم تكونوا بالغيه إلا بشق الأنفس إن ربكم لرؤوف رحيم. والخيل والبغال والحمير لتركبوها وزينة ويخلق ما لا تعلمون. وعلى الله قصد السبيل ومنها جائر ولو شاء لهداكم أجمعين هو الذي أنزل من السماء ماء لكم منه شراب ومنه شجر فيه تسيمون ينبت لكم به الزرع والزيتون والنخيل أعناب ومن كل الثمرات إن في ذلك لآية لقوم يتفكرون.